सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाइ।
प्यारा भाइ बहिनीहरू नमस्कार, रेडियो बाल सिकाइ कार्यक्रमको 96 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो। यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ, नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ। यो कार्यक्रम रातो बंगला फाउन्डेसन, रातो बंगला स्कुलको साझेदारी कार्यक्रम आरबी पप को संयुक्त प्रयासमा सञ्चालन गरिएको हो। आजको हाम्रो पहिलो तथ्य विश्व नर्स दिवसको बारेमा रहेको छ। भाइ बहिनीहरूलाई थाहा छ, आज विश्व नर्स दिवस हो। हरेक वर्ष मे 12 का दिन विश्व नर्स दिवस मनाइन्छ। आधुनिक चिकित्सा पद्धतिमा महत्वपूर्ण योगदान पुर्याएका नर्स अथवा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान फ्लोरेन्स नाइटेङ्गलको जन्म 1720 मे 12 का दिन इटालीको फ्लोरेन्स भन्ने सहरमा भएको थियो र यही दिनलाई विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाइन्छ। फ्लोरेन्सलाई अ लेडी विथ ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला। उति बेला युरोपमा क्रिमिया युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारका निम्ति खटिएका कारण सैनिकहरूले उहाँलाई सम्मानका साथ लेडी विथ अ ल्याम्प भनेका हुन्। रातिको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएको ठाउँमा पुग्ने उहाँ संसारकै पहिलो नर्स फ्लोरेन्स नाइटेङ्गलले बेलायतको लन्डन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गर्नुभएको छ, जुन गैर नाफामूलक संस्थाका रूपमा अझैसम्म सञ्चालनमा छ। त्यति बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भने अस्पतालमा सरसफाईका कुराहरूमा त्यति ध्यान दिइँदैन थियो भने स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए। तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई ल्याउनु भएको हो। फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे 12 विश्वले नर्स दिवस मनाउँदछ। नर्स पेसालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्तै महत्व दिँदै आएका छन्। क्रिमिया युद्धमा एकजना घाइते सैनिकले नाइटेङ्गलको बारेमा कविता लेखेका थिए, जसको नेपाली रूपान्तरण यस्तो छ। त्यस दर्दनाक र पीडा भरिएका घरभित्र टुकी समातेकी एकजना महिला म देख्दथे, चित्कार भित्रका वेदना सुन्दै र माया बाँड्दै हरेक कोठा कोठा उनी सहृदय पुग्थिन्। आजको हाम्रो अर्को तथ्य महको बारेमा। मौरीहरूले विभिन्न प्रजातिका वनस्पतिहरूको फूलमा भएको रसलाई संकलन गरी तयार पार्ने तरल वस्तु नै मह हो। आयुर्वेदिक औषधीय गुण भएको, खाए पनि ठिक लाए पनि ठिक बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ। फरक मौसममा फरक फरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरक फरक नै हुन्छ। जस्तै जाडो मौसममा फुल्ने तोरी वा चिउरीको फूलबाट तयार भएको मह जमेर सेतो रङको देखिन्छ। जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन्। राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ। विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महत्त्वपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महत्त्व अग्रणी मानिन्छ। आयुर्वेदका अनुसार मह र अमला चूर्ण एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक आउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक हुन्छ। हप्तामा 2-3 पटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ। नुहाउँदा पनि सकेसम्म निम र मह 2-3 थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ। त्यस्तै शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्षणहरूले आक्रमण गर्न पाउँदैनन्। मह तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा गर्मी मौसममा पनि चिसो खाने पानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक शर्बत बनाएर पनि खान सकिन्छ। दैनिक खानामा पोषिलो तत्त्वको कमी हुँदै गइरहेको र बच्चाहरूको रुचि अखाद्य वस्तुहरूमा वृद्धि हुँदै गइरहेको हुनाले विशेष गरी आफ्ना बालबालिकाहरूलाई रोग न्यूनीकरणका लागि पनि हरेक दिन आयुर्वेदिक खानाको प्रयोग बढाउँदै लैजानु उपयुक्त देखिन्छ। मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोग विरुद्ध लड्ने क्षमता पनि बढाउँछ। विशेष गरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा 1 कप दुध, 1 चम्चा मह, 10 दाना सुकेको बदाम नियमित खान दिनाले शरीर फुर्तिलो हुने गर्दछ। बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको राय अनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नसा, छाला लगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ। तपाईँहरूलाई पनि महको बारेमा थप जानकारी भएमा हामीलाई लेखेर पठाउनुहोला है। भाइ बहिनीहरू, आज हामी विनय कसजुद्वारा लिखित कथा कोसिस गरको पहिलो भाग सुनाउँदैछौ। यस कथालाई विनिता बुद्धाचार्यले चित्राङ्कन गर्नुभएको हो र विवेक सृजनशील प्रकाशन प्रालीले प्रकाशनमा ल्याएको हो। सुनौ कथाको पहिलो भाग, प्रकृति कर्माचार्यबाट।
हिमाल पारीको बस्तीमा जाडोको लामो बिदा पछि स्कुल खुल्यो, तर पुस्तक नपुगेकोले विद्यार्थीहरूले पढ्न पाएका थिएनन्। पहाडबाट हिमाल पारी पठाउन भनेर पुस्तकका पोकाहरू ठिक्क पारिएका थिए। पुस्तक बोक्ने याकहरू पनि आइपुगेका थिए, तर खोला बढेको र बाटोमा ठाउँ ठाउँमा पहिरो गएको हुनाले बाटाहरू बन्द थिए। पहाडबाट हिमाल पारी जाने बाटो निकै गाह्रो थियो। बाटो उकालो थियो, धेरै ठाउँमा खोला तर्नु पर्थ्यो, अग्ला अग्ला भन्ज्याङहरू नाग्नु पर्थ्यो। धेरै उचाइमा भएकोले घोडा र खच्चर जान सक्दैनथे। याकको समूह कहिले बाटो खुल्ला र हिमालतिर लागौँला भनेर पर्खेर बसेका थिए। उनीहरू दिनभरि घाँस चर्दै उघ्राउँदै बस्थे। याकहरूको समूहमा एउटा सानो याक पनि थियो। उसको मालिकले उसलाई कर्मा भनेर बोलाउँथे। ऊ 2 वर्ष पुगेको थिएन, यसैले मालिकले उसलाई भारी बोकाउँदैनथे। भारी नबोके पनि ऊ भारी बोक्ने र अरू याकहरूसँगै पहाड र हिमाल वार पार हिँडिरहन्थे। कर्मा समझदार थियो। पहाड हिमाल हिँड्दा उसले बाटोको बारेमा धेरै कुरा थाहा पाइसकेको थियो। कहाँ खोला तर्नुपर्छ, कहाँ पुल छ, उकालो ओह्रालो र ढुङ्गा छापेको बाटो कहाँ कहाँ छ भन्ने उसलाई थाहा थियो। बास बस्ने र मिठो घाँस पाइने ठाउँ पनि उसले सम्झेको थियो। धेरै दिन बस्दा बस्दा उसलाई दिक्क लाग्न थालेको थियो। ऊ सकेसम्म छिट्टो हिमाल पारी जान चाहन्थ्यो। आफ्नै आमा चौरीलाई ऊ भेट्न चाहन्थ्यो। एक दिन याकहरू उघ्राइरहेको बेलामा तिनीहरूको मालिक आए। उनीसँग एकजना मोटो मानिस पनि आएका थिए। मोटो मानिसले भन्दै थिए, होइन दाई, कति पर्खने, किताब आइपुगेन भनेर माथिबाट दिनदिनै ताकिता गरिरहेको छ। खोइ, बाटो अझै बन्द छ, कहिले खुल्ने ठेगान छैन, कोही अघि लाग्यो भने म पछि पछि लाग्थेँ, याक मालिकले भने। पसलेले भने, कहिले काहीँ त आफै अघि लागे पनि त हुन्छ, पानी पर्न छाडेको पनि यत्तिका दिन भइसक्यो, आँट्नु पर्यो। उनीहरूको कुरा कर्मा र अरू याकहरूले पनि सुनिरहेका थिए। हिमाल पारीका स्कुलमा पुस्तक नपुगेकोले केटाकेटीहरूले पढ्न नपाएको कुरा कर्माले पनि सुनेको थियो। उसलाई ती केटाकेटीहरूको चिन्ता लाग्यो। मलाई भारी बोक्न दिए त एउटा स्कुललाई चाहिने किताब पुर्याइदिन्थे मलाई भारी बोक्न दिए त एउटा स्कुललाई चाहिने किताब पुर्याइदिन्थे भन्ने उसले सोच्यो। के छ तिमीहरूको विचार, जाने हो? मौकामा हिम्मत गर्नुपर्छ, मालिकले याकहरूतिर हेर्दै भने। बुढो याकले मन्टो फर्काउँदै भन्यो, बाटो अप्ठ्यारो छ, त्यसमाथि पहिरो गएको छ, कसैले अगुवाई गरे जानु पर्ला। लौ त्यसो भए कसले अगुवाई गर्छ? यसपालि अगुवाई गर्नेको घाँटीमा ठुलो घन्टी बाँधिदिन्छु, छातीमा चमर अनि शिरमा रङ्गिन फुर्का राखिदिन्छु। लौ हिम्मत गरेर अगाडि आऊ। म त सक्दिनँ, म पनि सक्दिनँ, म पनि सक्दिनँ। कोही पनि तयार भएनन्। सबै याक भन्सिन खोजे। पसले र मालिक दुवै निराश भए। यसै बीच एउटा मसिनो स्वर सुनियो, म कोसिस गर्छु। कसले हो कोसिस गर्छु भनेको? मालिकले अपत्यारिलो ढङ्गले सोधे। कर्मा अगाडि सर्यो र दृढताका साथ भन्यो, मैले मौका पाएँ भने अगुवाई गर्छु। तिमीले अहिलेसम्म भारी बोकेकै छैनौ? आमाको दुध खान छाडेको धेरै दिन पनि भएको छैन, कसरी आँट्यौ तिमीले? मालिकले छक्क पर्दै सोधे। भारी नबोके पनि मलाई सबै बाटो थाहा छ, खोलाका जङ्घार, अप्ठ्यारा भिर, पहरा कसरी छिचोल्ने भन्ने मैले पनि सिकेको छु। हाम्रो समूहलाई हिमाल पारी पुर्याउन सक्छु भन्ने मेरो आँट छ। कर्माको कुरा सुनेर मालिक तङ्ग पर्यो। लौ त्यसो भए आज राति पानी परेन भने भोलि सबैले हिँड्ने, मालिकले निर्णय सुनाए। पुस्तक पसले पनि किताब पठाउन पाउने भए भनेर खुसी भए। कर्माको उद्देश्य पनि हिमाल पारीका स्कुलमा पुस्तक पुर्याएर बालबालिकालाई खुसी पार्नु थियो। उसले रातभरि बाटोको बारेमा सोच्यो, अप्ठ्यारा उकालो ओह्रालो र खोलाका जङ्घार कसरी काट्ने भन्ने विचार गर्यो। सपनामा पनि उसले केटाकेटीहरूले किताब पढेको देख्यो। भोलिपल्ट बिहान सबैले मालिकले कर्माको लागि टाढा टाढासम्म सुनिने तीको स्वर निकाल्ने पित्तलको ठुलो घण्ट, रङ्गी बिरङ्गी चमर र फुर्काहरू ल्याएर कर्मालाई सिँगारे। सबैलाई हरियो घाँस खान दिए अनि याकहरूलाई पुस्तक पसलेको आँगनमा लगेर सबैको पिठ्यूमा भारी बाँधिदिए। घामको झुल्कासँग याकहरूको समूह खोलाको किनारै किनार उत्तरतिर लाग्यो। कर्मा अघि अघि थियो। पहिलोपल्ट भारी बोकाएको हुनाले मालिकले उसलाई धेरै गरुङ्गो भारी बोकाएका थिएनन्। उसको पछाडि भारी बोक्ने बानी परेका र पहिले समूहको अगुवाई गरेका याकहरू थिए। आकाश उज्यालो छ, अब त बाटो खुल्यो होला, होइन त काका? कर्माले आफूभन्दा पछाडि आइरहेका र पहिले अगुवाई गरेको याकसँग विनम्र भएर सोध्यो। यता पानी नपरेर के हुन्छ र? माथि पानी परेको हुनसक्छ, देखेनौ खोलाको पानी अझै धमिलो छ। बाटोमा केही समस्या पर्यो भने सघाउनु होला है काका, कर्माले अनुरोध गर्यो। हुन्छ, नआतिकन बिस्तारै हिँड, अगाडि आउने बटुवाहरूलाई बाटो छाड्दा विचार गर, धेरै छेउमा नउभियो, धक्का लाग्यो भने खोलामा पुगिन्छ। बाटोभरि कर्माले अनुभवी यागसँग कुरा गर्दै गयो। याकले पनि उसलाई बाटोमा आउन सक्ने खतराहरूका बारेमा बताउँदै सिकाउँदै गयो। यसरी उनीहरूले कुनै बाधा विघ्न बिना पहिलो दिनको यात्रा पुरा गरे र एउटा खुला चौरमा बास बसे। बास बस्ने बेलामा मालिकले कर्मालाई माया गरेर कलिला घाँस खान दिए। उनले कर्मालाई भने, आज त तिमीले राम्रैसँग अगुवाई गर्यौ, मलाई त पत्यारै लागेको थिएन, मलाई अगुवाई गर्न दिनुभएकोमा खुसी छु। हेर्दै जानुहोला, मैले हाम्रो टोलीलाई हिमाल पारी पुर्याउन म सकेसम्म कोसिस गर्छु, कर्माले आत्मविश्वासका साथ भन्यो।
हिमाल पारीको बस्तीमा किन किताब पुग्न सकेको थिएन? कर्मा को थियो र उसले के कस्ता कुराहरू जानेको थियो? कर्मा र अरू याकहरूले याक मालिक र पसलेका के कस्ता कुराहरू सुनिरहेका थिए? किताब पसले र याक मालिक किन निराश भए? याक मालिक निराश भएका बेलामा कर्माले के भन्यो? कर्माले किन टोलीको नेतृत्व लिने विचार गर्यो? बाटोमा कर्माले आफूभन्दा अनुभवी काकासँग के कस्ता कुराहरू गर्यो? भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा वाद्यवादक ड्रमर माइलो कास्ट्रोको बारेमा चर्चा गर्छौं।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी माइलो कास्ट्रो जलदरायगाका बारेमा कुराहरू थाहा पाउनेछौँ। माइलो कास्ट्रो जलदरायगाको जन्म 1922 क्युबामा भएको हो। उहाँ एक वाद्यवादक ड्रमर हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, गर्ल्स क्यान ड्रम, अर्थात् केटीहरूले पनि ड्रम बजाउन सक्छन्। वन्स देयर वाज अ स्मल गर्ल हु ड्रीम्ड अफ प्लेइङ द ड्रम्स। सी लिभ्ड अन एन आइल्यान्ड फुल अफ म्युजिक, कलर्स एन्ड डिलिसियस पपायास। हर नेम वाज माइलो। Everyone on the island knew that only boys were allowed to play drums. "Go home," they would shout at Milo. "This is not for girls." They did not know that Milo's passion for drums was stronger than a coconut cob. During the day, she would listen to all the sounds around her. The sound of palm trees dancing in the wind, the sound of hummingbirds flapping their wings, the sound of jumping into the puddle with both feet, splash. At night, she would sit on the beach and listen to the sounds of the sea. कुनै एक समयमा एउटा सानी केटी थिइन् जसलाई असाध्यै ड्रम बजाउन मन लाग्थ्यो। उनी सङ्गीतमय र रङले भरिएको मेवा पाउने एउटा टापुमा बस्थिन्। उनको नाम माइलो थियो। त्यस टापुमा सबैजनाले केटाहरूले मात्रै ड्रम बजाउँछन् भन्ठान्थे। तर जब माइलोले बजाउन खोजिन्, "तिमी घर जाऊ, यो केटीहरूको लागि होइन," भन्थे। उनीहरूलाई थाहा थिएन कि माइलोको ड्रम बजाउने इच्छा र चाहना एउटा नरिवेलको जटाभन्दा पनि कम थिएन। दिउँसोको समयमा उनी आफ्नो वरपरका सबै आवाजहरू सुन्थिन्। हावा चल्दा ताडीका रुखहरूका आवाजहरू, हमिङ बर्डका पखेटाका आवाजहरू र पानी भरिएको खाल्डोमा उफ्रदा आउने छप्ल्याङ आवाज र राति उनी समुद्रको छेउमा बसी समुद्रबाट आएको छालहरूको आवाज सुन्थिन्। "Why can't I also be a drummer?" she would ask to the breaking waves. One day, Milo convinced her father to take her to a music lesson. Timbales, conga, bongos, she could play anything. The teacher was so impressed that he started to give Milo lessons every day. "I will play in the real band," Milo kept saying. When her sister, Cuchito, put together Anacaona, Cuba's first ever all-girl dance band, 10-year-old Milo joined as drummer. They soon had everybody dancing. Milo became a world-famous musician. She even played at an American president's birthday party when she was only 15. "म किन ड्रमर हुन सक्दिनँ?" भनी उनले ती छालहरूलाई सोध्थिन्। एक दिन माइलोले आफ्ना बुवालाई आफू सङ्गीतको कक्षामा जान मनाइन्। टिम्बेल्स, कोङ्गा, बङ्गोस, कुनै पनि प्रकारको ड्रम उनले बजाउन सक्थिन्। उनका शिक्षक उनीसँग धेरै प्रभावित भए र उनलाई दैनिक रूपमा तालिम दिन थाले। उनी भन्थिन्, "म पनि कुनै दिन सङ्गीत समूहमा बजाउँछु." जब उनकी दिदी कुचितोले क्युबाको सबै केटी सदस्य भएको डान्स समूह एना काओना सुरु गरिन्, माइलोले ड्रमरको रूपमा त्यही समूहमा प्रवेश गरिन्। त्यस समूहले छिट्टै नै सबैजनालाई नचाउन सफल भए। माइलो संसारमै प्रसिद्ध एक सङ्गीतकार बनिन्। जब उनी 15 वर्षकी थिइन्, उनले अमेरिकी राष्ट्रपतिको जन्म समारोहमा सङ्गीत बजाउने मौका पाइन्।
माइलो कास्ट्रोको जीवनी कस्तो लाग्यो र उहाँको जीवनीबाट हामीले के सिक्न सक्छौँ? भाइ बहिनीहरू, आज हामीहरूले बन्दाबन्दीमा आफूलाई कसरी स्वस्थ, सक्रिय र सृजनशील राख्ने भन्ने बारेमा जानकारी दिँदैछौँ।
भाइ बहिनीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? पक्कै पनि सुरक्षित रहनु भएको छ होला है? अहिले हाम्रो देशमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपले बढिरहेको छ। देशको धेरै जसो ठाउँमा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ। विद्यालयहरू पनि बन्द भएका छन्। पक्कै पनि तपाईँहरूले स्कुलको पढाइ, साथीहरूसँगको खेलकुद, शिक्षकहरूको माया र उहाँहरूसँगको कुराकानी धेरै सम्झिरहनु भएको छ होला है। अहिले हामी सबैजना फेरि केही समयको लागि घरभित्रै बस्न बाध्य भएका छौँ। तपाईँहरूलाई थाहा छ, COVID-19 महामारीले गर्दा तपाईँहरू मात्र होइन, संसारका प्रायः सबैजसो ठाउँका केटाकेटीहरूले स्कुल गएर रमाइला खेलहरू खेल्ने, उफ्रने, नयाँ नयाँ कुराहरू सिक्ने, साथीहरूसँग मनका कुराहरू साट्ने, मिलेर समूहमा काम गर्ने, नाच्ने, गाउने आदि केही पनि गर्न पाएका नै छैनन्। यो महामारीले त हामी सबैको दैनिक दिनचर्या नै परिवर्तन गरिदिएको छ। यसरी लामो समयसम्म घरभित्रै र बसिरहँदा तपाईँहरूमध्ये कसै कसैको बानी बेहोरा पनि त फरक भएको होला नि है। सानो कुरामा आत्तिने, छटपटी हुने, डर लाग्ने, आफू एक्लो भएको जस्तो लाग्ने अनि एकदमै रिसा हुने, खाने सुत्ने समय पनि नमिल्ने, यस्ता बानीहरू तपाईँहरूमा देखिएका छन्? देखिएका छन् भने पनि यी सामान्य कुराहरू नै हुन्। अहिलेको समयमा तपाईँहरूमा यस्ता परिवर्तनहरू आउनु एकदमै सामान्य कुरा हो। तपाईँहरूलाई थाहा छ भाइ बहिनीहरू, तपाईँहरूले अलिकति मात्र विचार गरेर आफ्नो दिनचर्या परिवर्तन गर्नुभयो भने यस्ता नराम्रा बानीहरूलाई त सजिलै जित्न सक्नुहुन्छ। तपाईँहरू सधैँ राम्रा कुराहरू मात्र सोच्नुहोस् अनि आफ्नो अभिभावक वा आफूलाई भरपर्दो लाग्ने मानिससँग मद्दत लिएर आफ्नो दैनिक तालिका बनाउन सक्नुहुन्छ नि। बिहान सबेरै उठ्नुहोस् अनि विभिन्न शारीरिक व्यायामहरू, ध्यान र योग गर्नुहोस्। सफा र ताजा अनि पौष्टिक खानाहरू खानुहोस्। प्रशस्त पानी पनि पिउन नबिर्सनुहोस् है। अनि खाना चाहिँ समयमै खानुहोस् नि। तपाईँहरू सोच्नुहोस् त, अहिले तपाईँहरूले कति धेरै समय आफ्नो घरभित्र आफ्नो परिवारसँग बिताउन पाउनु भएको छ। आमा, बाबा, दिदी, दाइलाई उहाँहरूको काममा सघाउँदा पनि त कति मजा हुन्छ नि। नयाँ नयाँ काम पनि सिकिन्छ। करेसा बारीमा तरकारीहरू रोप्ने, राम्रो बगैँचा बनाउने, घरमा पालेका जनावरहरू छन् भने उनीहरूको हेरचाह गर्ने, यिनीहरू पनि गर्नुहोस् है। अनि तपाईँहरूलाई मिठो मिठो खाना बनाउन कतिको मनपर्छ? कहिलेकाहीँ आफूलाई मनपर्ने खाना पकाउने कोसिस पनि गर्नुहोस् नि। तर याद गर्नुहोस् है, खाना पकाउँदा एकजना ठुलो मान्छेको सहयोग भने लिनुपर्छ। चित्र बनाउने, मनपर्ने किताबहरू पढ्ने, कथा, कविता, गीत लेख्ने अनि आफूले लेखेका कथा परिवारका सबैलाई सुनाउने, गीत गाउने, कविता पनि सुनाउने। तपाईँहरूले परिवारका सबैसँग मिलेर कुनै खेलहरू खेल्नु भएको छ? घरभित्र र बाहिर खेल्ने मिल्ने थुप्रै खेलहरू छन् नि भाइ बहिनीहरू। खेलकुदले हाम्रो शरीर र दिमाग दुवै स्वस्थ राख्छ अनि आफ्ना प्यारा आमा, बाबा, दाई, दिदी र भाइ बहिनीहरूसँग खेल्न पाउनुको त मजा नै छुट्टै हुन्छ नि है। कम्प्युटरमा खेल्ने, टिभी हेर्ने, ठुलो मान्छेको मोबाइल चलाउने यिनीहरूलाई भने कम गर्नुहोस् है। अनि तपाईँहरू राति कति घन्टा सुत्ने गर्नुभएको छ? तपाईँहरूलाई थाहा छ, तपाईँहरूले राति कम्तीमा पनि 8 घन्टा सुत्नै पर्छ। भाइ बहिनीहरू, अहिलेको जस्तो समय सधैँ रहिरहँदैन, सबै कुरा चाँडै नै पहिले जस्तै हुन्छ। त्यति बेलासम्मको लागि हामीले परिवारमा एक अर्काको हेरचाह गर्ने, एक अर्कालाई मद्दत गर्ने गर्दै गर्नुपर्छ है। अनि अरूको मद्दत गर्नको लागि पहिले तपाईँहरूको आफ्नो शरीर र दिमाग त स्वस्थ हुनुपर्छ नि है।
आशा छ तपाईँहरूले यहाँ भनिएका कुराहरूमाथि विचार गरी आफू तथा आफ्नो घरका सदस्यहरूलाई सहयोग गर्नुहुनेछ। भाइ बहिनीहरू, अन्त्यमा हामी हाम्रो स्कुल गीत सुन्नेछौँ। यो गीत सम्झने प्रयास गर्नुहोस् है।
Thank you.
भाइ बहिनीहरू, गीत कस्तो लाग्यो र तपाईँहरूले आफ्नो स्कुललाई कत्तिको सम्झिरहनु भएको छ त? भाइ बहिनीहरू, अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।